रेडियो भेरी एफएम,
रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।
हुम्लाको चङ्खेलीमा माटोको ढिस्कोले पुरिएर दुईजनाको ज्यान गयो, बाँकेका ग्रामीण क्षेत्रमा दशैंको चहल पहल बढ्दै।
प्रदेश नम्बर दुईमा भएको स्थानीय तहको निर्वाचनमा कङ्ग्रेसको अग्रता कायमै, दोस्रो स्थानको लागि 3 दल बीच नै प्रतिस्पर्धा।
स्थानीय तहका कर्मचारी र शिक्षा निकायबाट खटिएका कर्मचारी बीच समन्वय नहुँदा शिक्षा सेवा काम प्रभावित।
र नेपाली राष्ट्रिय क्रिकेट टोली तेस्रो स्थानको अभ्यास खेलमा पनि विजयी, तामिलनाडु 147 रनले पराजित। हिमाल, पहाड, तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट राजेन्द्र साई र मधुबन विशेषको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा र हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। हुम्लाको चङ्खेलीमा माटोको ढिस्कोले पुरिएर दुईजनाको ज्यान गएको छ। दशैंका लागि घर पोत्ने कमेरो माटो ल्याउने क्रममा माथिबाट ढिस्को खस्दा दुईजनाको ज्यान गएको हुम्लाका डिएसपी कमल प्रसाद नेपालले बताउनुभयो। चङ्खेली गाउँपालिका दुई भट्टेबाडाका 28 वर्षका सुरेन्द्र उपाध्याय र 13 वर्षका सृजन चौलागाईको माटोको ढिस्कोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
सुर्खेतको वीरेन्द्रनगरबाट चिङाड गाउँपालिकाको मटेला जाँदै गरेको बसको छतबाट खसेर जाजरकोटका दुईजना युवा घाइते भएका छन्। रातानाङ्ला धरमपोखरा सडक खण्डको भ्युचुला नजिकै छतबाट खसेर शिवालय गाउँपालिका 5 थाला रैकर जाजरकोटका यामबहादुर साई र वडा नम्बर 6 सुँगुरखालका भीमबहादुर थापा मगर घाइते हुनुभएको हो। घाइते दुवैजनाको अहिले वीरेन्द्रनगरमा रहेको माया नर्सिङ होममा उपचार भइरहेको स्थानीय युवा विवेक कुमार साईले जानकारी दिनुभयो। घाइते भीमबहादुर थापाको खुट्टा भाँचिएको र ओठमा 41 टाँका लागेका छन् भने एमबहादुरको देब्रे हात भाँचिएको छ। यसैबीच जाजरकोटका सांसद राजीव विक्रम शाहले घाइते दुवैजनाको निशुल्क उपचार व्यवस्था मिलाउने बताउनु भएको छ। उहाँले घाइतेको निशुल्क उपचार गर्न यातायात व्यवसाय समितिलाई आग्रह पनि गर्नुभएको छ। ग्रामीण सडकमा चल्ने गाडीमा यात्रु छतमा चढेर यात्रा गर्दा बेला बखतमा यस्ता दुर्घटना हुने गरेको प्रहरीले बताएको छ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाभाटा नगरपालिका 5 गर्जमुनि नजिकै ना 5X2648 नम्बरको बस पल्टिँदा 10 यात्रु घाइते भएका छन्। धनगढीबाट महेन्द्रनगरका लागि छुटेको बस सडक छेउमा पल्टिँदा यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताउनुभयो। यात्रुमध्ये एकजनाको अवस्था गम्भीर रहे पनि अन्यको अवस्था सामान्य रहेको उपचारमा संलग्न स्वास्थ्य कर्मीले बताएका छन्। बसका चालक इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ।
136 स्थानीय तह रहेको प्रदेश नम्बर दुईमा मतगणना सुस्त भएकाले चुनाव सकिएको 7 दिनसम्म 120 स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ। असोज 2 गते भएको निर्वाचनको सम्पूर्ण परिणाम 5 दिनभित्र आइसक्ने निर्वाचन आयोगले बताएको थियो, तर मत गर्ने काम सुस्त भएकाले अझै केही दिन लम्बिने देखिएको छ। अहिलेसम्म सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली कङ्ग्रेसले 36 तहमा जितेर आफूलाई शीर्ष स्थानमा कायम राखेको छ। दोस्रो स्थानमा रहेको संघीय समाजवादी फोरमले 22, माओवादी केन्द्रले 20, राजपाको 20, एमाले 15, नेपाल लोकतान्त्रिक दलले 3, नेपाली जनता दलले 2 तथा नयाँ शक्तिले 1 स्थानीय तह जितेका छन्। 136 स्थानीय तहको छिनोफानो हुँदै गर्दा कङ्ग्रेस 6 स्थानीय तहमा अगाडि छ भने माओवादी 3, संघीय फोरम 3, राजपा 2, एमाले 3 तथा नयाँ शक्ति 1 तहमा अगाडि रहेको छ।
प्रदेश नम्बर 2 स्थानीय तहको मत परिणाम आउँदै गर्दा अरू पहिलो र दोस्रो चरणमा चुनाव भएका स्थानीय तहमा भने स्थानीय सरकार गठन भएर काम सुरु भइसकेको छ। प्रदेश नम्बर 6 रहेका सबै 79 तहमा स्थानीय सरकारले काम थालेको 100 दिन नागिसकेको छ। सबै तहले नीति तथा कार्यक्रममा बजेट समेत सार्वजनिक गरिसकेका छन्। यसै सन्दर्भमा हामीले दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीसँग कुराकानी गरेका छौँ। हाम्रा साथी केशव ढकालसँगको कुराकानीमा अध्यक्ष ओलीले आफू नेतृत्वको गाउँ कार्यपालिकाले 100 दिनको अवधिमा गरेका उपलब्धि यसरी सुनाउनुभयो।
पहिलो महत्त्वपूर्ण कुरा भनेको दृष्टिकोण समावेश गर्नु हो, नित्य तथा कार्यक्रममा हाम्रो योजना समावेश गर्नु हो। यो योजनाको आधारमा आज हामी कार्यान्वयनको चरणमा अगाडि छौँ। म तपाईँलाई भनौँ, साँच्चीकै भन्दा विकास निर्माणका सडक पूर्वाधारको कुरा त हामीले थुप्रै छन्। सडक अहिले तत्कालीन सञ्चालन भएका सडकहरू थुप्रै छन्, जस्तो जुम्ला राजमार्ग हाम्रो गाउँपालिका हुँदै जाने गर्छ, दैलेख राजमार्ग हाम्रो गाउँपालिका हुँदै गएको छ, रातानाङ्ला धरमपोखरा सडक हाम्रो गाउँपालिका हुँदै गएको छ। तर यतिले मात्र जनताको सडक पहुँच सुविधा पुगेको छैन। हामीले गुराँस गौरव मध्य मार्ग भनेर हामीले एउटा सडकको सिर्जना गरेका छौँ, जुन सडकले एकदेखि आठवटै वडाका जनताहरूको सुगममा पर्नुहुनेछ। पहिलो हाम्रो नीतिगत निर्णय र कार्यान्वयनको चरणमा अहिले पनि हामीले करिब करिब 1.5 करोड जति सडकमा पैसा राखेका छौँ। हामी पहिलो काम जनताले प्रत्यक्ष देख्न लायकको र भोलि पनि यो आवश्यकता अनुसारको र भोलि जनताको पहुँचमा पर्ने सडकको रूपमा हामीले गुराँस गौरव मध्य मार्ग जुन राख्यौँ, यो पहिलो काम भनेर हामीले गर्वका साथ दावी गरेका छौँ। भन्दै गर्दा सडक बनाउनु, विद्युत पुर्याउनु, बाटो खानेपानी, यिनी पर्याप्त हामीले बजेटबाट हामीले कार्यक्रम अगाडि राखेका छौँ। विद्युत बनाउने कुरामा हामी पातिकाल्न अहिले विद्युत लग्नलाई थुप्रै रकम करिब 20-25 लाख रुपियाँ हामीले विनियोजित गरेका छौँ। जब प्राविधिक कुरा मिल्ने गर्छ हामीसँग बजेट पर्याप्त छ। हामी पातिकाल्न गुराँसको 3 नम्बर वडा पातिकाल्न हुँदै छिमेकी ठाउँमा हामीले विद्युत बाल्नेछौँ। रातानाङलाई धरमपोखरा जाने रुटमा गुराँस गाउँपालिकाको 5, 6, 7 र 8 जुन 4 वडा छन् अहिलेसम्म अँध्यारोमा उहाँ जनताहरू बस्नु परेको छ, त्यतातिरको बजेटमा पनि हामीले मध्यनजर गर्दै अहिले कम्तीमा पनि गुराँस गाउँपालिकाको 6 नम्बर वडाको भ्युचुला भन्ने ठाउँसम्म पुर्याउने गरी हामी लागेका छौँ। यतातिर गुराँस गाउँपालिकाको 1 नम्बर हुँदै दोबाटो हुँदै 1 नम्बर जाने ठाउँमा पनि हामीले बत्तीको लागि सडक बजेट विनियोजित गरेका छौँ। हामीले विभिन्न पूर्वाधारको कुराहरूमा बजेट विनियोजित गरेका छौँ। यो रह्यो पूर्वाधारको कुरा। साँच्चीकै भन्दा विकास भनेको पूर्वाधारले मात्र हुँदो रहेछ। जनताको सकारात्मक सोच राख्ने प्रकारका कुराहरू ल्याउनु पर्दो रहेछ, जनताले प्रत्यक्ष रूपमा लाभ पाउने प्रकारका कुरा ल्याउनु पर्दो रहेछ र आवश्यकता पहिचान गर्नु पर्दो रहेछ। हामी जीवन सुरक्षा कोष भनेर हामीले खडा गर्दैछौँ। सेयर लगानीको आधारमा हामीले एउटा फाउन्ड तयार गर्दैछौँ। यो फाउन्ड आज हामीले जीवन सुरक्षा कोषमा गाउँपालिकाको आफ्नै स्रोतबाट रु 2000 र आमा बुवाको स्रोतबाट रु 2000-4000 जम्मा गरी अबको बच्चा, आज जन्मेको बच्चा, अबको 20 वर्ष पछि मसँग आर्थिक स्रोत छैन, मसँग उच्च शिक्षा पढ्न सक्ने पैसा छैन, मलाई व्यवसाय गर्ने इच्छा थियो तर मसँग लगानी छैन भन्ने प्रकारको सोच नबनोस्, लगानी कोष विस्तार गरेर हामी अगाडि बढाउँछौँ भनेर नयाँ प्रकारको एउटा कार्यक्रम अभिभावकको आधा र अहिले हाम्रो आधा लगानी गरेर हामीले जीवन सुरक्षा कोषको एउटा थालनी गरेको छौँ। यो महत्त्वपूर्ण कुरा एउटा यसलाई हामीले सम्झेका छौँ। र अर्को कुरा, हामी नीति तथा कार्यक्रममा पनि गरायौँ, बजेट पनि गरायौँ, तर कार्यान्वयन गर्ने चरणमा छौँ। हामी कार्यविधि बनाउने चरणमा छौँ। हामीले बजेट मात्र तयार गरेर हुँदैन, बजेटलाई प्रयोग गर्ने विधि के हो यो विधि तयार गर्दैछौँ। यो विधि तयार गर्दा गर्दै हामीले महत्त्वपूर्ण कुराहरू निर्णय गरेका छौँ, जस्तो 60 वर्षभन्दा माथिका दीर्घरोगी वृद्धहरूलाई हामीले निशुल्क औषधि वितरण गर्ने भनेर हामीले बजेट तयार गरेका छौँ। गुराँस गाउँपालिकाले आफ्नै लगानीमा 2 वटा एम्बुलेन्स खरिद गरेर गुराँस गाउँपालिकाका हरेक जनताहरू 2500 भन्दा बढी नतिरिकन वीरनगर उपचार गर्न, हाम्रो क्षेत्रीय हस्पिटलमा उपचार गर्न आउने प्रकारको भाडा दर कायम गरेर हामी सञ्चालन गर्ने भनेर 2 वटा एम्बुलेन्स हामीले खरिद गर्ने प्रक्रियामा अगाडि बढेका छौँ। हामीले वर्षमा 2 पटक स्वास्थ्य शिविर गर्ने भनेर हामीले बजेट पनि तर्जमा गरिसकेका छौँ। एउटा गुराँस रिङ रोड भनेर जुन पातल खोलादेखि माथिल्लो डुङ्गेश्वर हुँदै धरमपोखरा झुन्झाउँदै लालीकाँडाबाट धरमपोखरा अनि फेरि गुराँसे हुँदै बेरुगाउँ हुँदै पातल खोला जाने एउटा रिङ रोडको अवधारणा हामीले अगाडि सारेका छौँ।
अब यहाँले काम गरिरहँदाखेरि नीति तथा कार्यक्रम गराउनुभयो, त्यसअनुसार बजेट पनि सार्वजनिक भइसक्यो, अब यहाँले देख्नुभएका चुनौतीहरू के छन्?
चुनौती थुप्रै छन्। सडक निर्माणमा हाम्रो बजेटको अभाव छ, विद्युतीकरणको लागि हामी बजेटको अभाव छ, काम थुप्रै गर्नु छ, विभिन्न सिँचाइ लगायत विभिन्न ठाउँमा चुनौती थुप्रै छन्। तर चुनौतीलाई व्यवस्थित गरेर चुनौतीलाई समाधान गर्नलाई हामीसँग सकारात्मक सोचको जरुरी छ। यो सकारात्मक सोचको लागि हामीले गाउँपालिका स्तरबाट नै अभियान चाल्नुपर्छ भनेर सोचेका छौँ। आन्तरिक स्रोत छैन दोस्रो कुरा, र यो स्रोत भएको बजेटलाई हिजोकै परिस्थितिबाट सञ्चालन हुने हो भने बजेट सदुपयोग पनि हुँदैन। तेस्रो कुरा, यी जुन सुशासनको कुरा, बजेट परिचालनको कुरा, बजेट आय स्रोत निर्माणको कुरा र बजेट केन्द्र र प्रदेश सरकारबाट आउने कुरा, जुन बजेट अभाव नै पहिलो समस्या हो, यी कुरालाई व्यवस्थित गर्न सक्यौँ भने हाम्रो गुराँस गाउँपालिका समृद्ध बन्न सक्छ, तर चुनौती पार गर्न सक्छौँ भन्ने कुरामा म विश्वस्त छु।
उहाँ हुनुहुन्थ्यो दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओली भेरी खबरसँग कुराकानी गर्नुहुँदै।
हामीसँग छिमेक सेरोफेरोसँगै अन्य राष्ट्रिय खबरहरू बाँकी नै छन्। अहिलेलाई भने विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले हुम्लाको चङ्खेलीमा माटोको ढिस्कोले पुरिएर दुईजनाको ज्यान गयो, प्रदेश नम्बर दुईमा भएको स्थानीय तहको निर्वाचनमा कङ्ग्रेसको अग्रता कायमै, दोस्रोका लागि तीन दल बीचमै प्रतिस्पर्धा लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। स्थानीय तहका कर्मचारी र शिक्षा निकायबाट खटिएका कर्मचारी बीचमा समन्वय नहुँदा शिक्षा सेवाका काम सञ्चालन हुन नसकेको पाइएको छ। शिक्षा पत्रकार समूहले काठमाडौँमा गरेको कार्यक्रममा सहभागीले अहिलेसम्म स्थानीय तहमा कर्मचारी बीचमा समन्वय नहुँदा शिक्षा सम्बन्धी कुनै पनि काम हुन नसकेको बताएका छन्। कार्यक्रममा उच्च स्तरीय शिक्षा आयोगका सदस्य डाक्टर विद्यानाथ कोइरालाले वरिष्ठता र कनिष्ठतामा अल्झेर संविधानले दिएको शिक्षा क्षेत्रको अधिकार कार्यान्वयनमा ढिलाइ गर्न नहुने बताउनुभयो। स्थानीय तहका कर्मचारी र शिक्षाका कर्मचारीको द्वन्द्वले स्थानीय तहको शिक्षामा असर पुग्ने भन्दै उहाँले स्थानीय तहका कर्मचारीमा समन्वय ल्याउनुपर्ने बताउनुभयो। कार्यक्रममा काठमाडौँ महानगरपालिकाका शिक्षा हेर्ने अधिकारी प्रहलाद अर्यालले स्थानीय तह शिक्षाको व्यवस्थापनमा समस्या देखिएको बताउनुभयो। ललितपुर महानगरपालिकाका शिक्षा हेर्ने अधिकारी हरि अर्यालले स्थानीय तहका कर्मचारी बीचमा समन्वय नहुँदा काम गर्न नसकिएको गुनासो गर्नुभयो। परीक्षा नियन्त्रक कार्यालयका उपनियन्त्रक गेहनाथ गौतमले आफूहरू स्थानीय तहमा जान तयार भए पनि मर्यादाक्रम नमिलेकाले समस्या परेको बताउनुभयो।
राष्ट्रिय सभा सदस्य निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विधेयक 2074 सम्बन्धी विधेयकमाथि 65 सांसदले 30 बुदामा संशोधन प्रस्ताव दर्ता गराएका छन्। संसदको विधेयक शाखाले नेपाली कङ्ग्रेस, नेकपा, माओवादी केन्द्र, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले तथा तराई मधेस लगायतका केही साना दलले सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्। गत 3 बसेको व्यवस्थापिका संसदको बैठकमा गृहमन्त्री जनार्दन शर्माले 3 विधेयक प्रस्तुत गर्नुभएको हो। विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउन दिएको समय सकिएको छ। राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धी विधेयकमा 23 सांसदको, 13 राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन विधेयकमा 18 सांसदको र 10 विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनमाथि 24 सांसदको सार संशोधन रहेको शाखाले जनाएको छ।
नेपाल इन्जिनियर्स एसोसिएसन क्षेत्रीय कार्यालय नेपालगञ्जले मध्यपश्चिम क्षेत्रका विभिन्न क्रियाकलाप तथा गतिविधिलाई समेट्ने गरी प्रविधि कुञ्ज नामक पुस्तक विमोचन गरिएको छ। नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरी बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसी, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारीले संयुक्त रूपमा विमोचन गर्नुभएको हो। मध्यपश्चिम क्षेत्रमा रहेका इन्जिनियरहरूका अनुसन्धान स्रोत रचना तथा अनुसन्धानमूलक लेख प्रकाशित भएको क्षेत्रीय अध्यक्ष ओम प्रकाश सापकोटाले बताउनुभयो। स्मार्ट रोड, शून्य लगायतमा फोहोर मैला व्यवस्थापन नामक प्रस्तुतिकरण गरिएको थियो।
विभिन्न पेसा व्यवसायको क्रममा घर बाहिर रहेका परिवारका सदस्यहरू घर फर्किन थालेपछि बाँकेका ग्रामीण क्षेत्रमा दसैँको रौनकता बढेको छ। दसैँ मान्यहरूको चहलपहलले गर्दा बैङ्क तथा वित्तीय संस्थाहरू, बस पार्क, मुख्य बजार क्षेत्र, सदरमुकाम नेपालगञ्ज र कोहलपुर बजारमा बाक्लो भेट देखिन थालेको छ। नेपालगञ्जमा बढ्दो जनघनत्वसँगै व्यवसायिक कारोबार समेत ह्वात्तै बढेको छ। दसैँका लागि आवश्यक सामग्री किनमेल गर्ने उपभोक्ताको बढेको नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बताउनुभयो। उहाँले उपभोक्ताहरूलाई नेपाली बजारमै सुपथ र गुणस्तरीय मूल्यमा सामान उपलब्ध गराइने बताउनुभयो। यसपालि सुपथ मूल्यको छुट्टै पसल सञ्चालनमा नआए पनि व्यापारीहरूलाई चाडपर्वलाई लक्षित गरी सुपथ मूल्यमा सामान बिक्री गर्न आग्रह गरिएको बताउनुभयो।
श्रम तथा रोजगार राज्य मन्त्री दिल्ली बहादुर चौधरीले उद्यमको माध्यमबाट युवालाई स्वरोजगार बनाउने सरकारको योजना रहेको बताउनुभयो। थारू पत्रकार संघ दाङको 3 जिल्ला अधिवेशनको घराहीमा उद्घाटन गर्दै राज्य मन्त्री चौधरीले युवाहरूलाई स्वरोजगार बनाउन उद्यम विकासका कार्यक्रम सरकारले ल्याउने बताउनुभयो। नेपालमै जनशक्ति उत्पादन भइरहेको भन्दै मन्त्री चौधरीले रोजगारीको सिर्जना गर्न सरकारले विकल्पहरू खोजी गरेको बताउनुभयो। उहाँले वैदेशिक रोजगारमा जानेहरूका लागि पनि सुरक्षित यात्रा र काममा सरकारले विशेष ध्यान दिने बताउनुभयो। यस्तै राज्य मन्त्री चौधरीले युवालाई देशभित्र विभिन्न तालिम दिएर दक्ष जनशक्ति उत्पादन गरी वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या घटाउँदै लैजाने आफ्नो योजना रहेको समेत बताउनु भएको छ।
हिन्दूहरूको महान पर्व दसैँ तिहार नजिकैसँगै गाउँ तथा शहरमा रमाइलो गर्नका लागि भन्दै जुवातास खेल्ने र मदिरा पिरिएर होहल्ला गर्ने गरेको पाइएको छ। प्रहरीले दसैँ तिहारको समयमा विशेष सुरक्षा व्यवस्था मिलाएर जुवातास खेल्नेलाई कारवाही गर्ने बताए पनि चाडपर्वको समयमा धेरै जुवातास खेल्ने गरे पनि प्रहरी मुखदर्शक भएर बस्ने गरेको आम सर्वसाधारणहरूले गुनासो गर्दै आएका छन्। यसै सन्दर्भमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका सर्वसाधारणहरूलाई जुवातास नियन्त्रण गर्न के गर्नु पर्ला भनी सोधेका छौँ। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
जुवा तासको जुन एउटा विकृति छ नि, त्यो सबभन्दा त पहिला आफैमा आफैले आफैलाई नियन्त्रण गर्नु पर्यो, आफू कुलतमा आफू लाग्नु भयो। त्योभन्दा पछाडि गएर अब समाजका आफ्ना अन्य साथीभाइ इष्टमित्रहरू जुन हुनुहुन्छ उहाँहरूलाई यो गलत बाटो हो, यहाँ लाग्दाखेरि हाम्रो हित हुँदैन, हाम्रो परिवारको हित हुँदैन, त्यो सम्झाइ बुझाइ गर्नु पर्यो, त्यसरी चाहिँ जानु पर्यो। अहिले विभिन्न सङ्घ संस्थाहरू पनि छन् त्यो क्षेत्रमा काम गर्ने, उहाँहरूले पनि त्यो बाटोमा अलिकति काम गरिदिनु पर्यो। त्यसको अलावा त्यस्ता खालका विकृतिहरू अलिकति बढी हुन्छन् र अब त्यो एक किसिमको अटेरी हुने र समाजलाई हानि नोक्सान हुने खालको काम हुन्छ भने सम्बन्धित प्रहरी प्रशासनले त्यसलाई अलिकति कडाई गरेर समाजलाई स्वच्छ राख्नुको लागि भूमिका खेल्नुपर्छ भनी मलाई लाग्छ।
जुवा त खेल्ने होइन के अरे खास, अब खेल्दाखेरि त्यहाँ टोलकोले सर्टेज गराउनु पर्यो, त्यसपछि अब मानेन भने पुलिसलाई ऊ गर्नु पर्यो भनेर टोल समूहले तिनीहरूलाई रोक्नु पर्यो।
यसलाई समाजले पनि अलिकति गर्नु पर्यो, यसको मुख्य भूमिका समाजको पनि हुने गर्छ। समाजले केही समाजको भूमिका अनुसार समाजले अलिक कन्ट्रोल गर्न सकेपछि अलिक कन्ट्रोल हुने हो, अनि भएन भने अलिक व्यक्ति पनि आफू स्वयं कन्ट्रोल हुनु पर्यो। त्यति यदि भइहालेमा अनि कुनै सम्बन्धित निकायले केही पहल चाल्नु पर्यो।
जुवातास दसैँ तिहारमा खेलेपछि अब प्रहरीमा सम्पर्क गर्नु, प्रहरी सम्पर्क गरेर प्रहरीलाई चाहिँ नियन्त्रणमा ल्याउन सक्छ, हामीले खेले पनि हामीले चाहिँ हामीलाई पनि कारवाही हुनुपर्छ।
तास जुवा नखेल्ने, त्यहाँबाट नगर्ने, अनि नखेल्नुहोस् भनेर ऊ गर्ने, अनि त्यो नमानेपछि प्रहरीलाई खबर गरिदिन्थ्यो, बबाल बो भने त्यस्तो भयो भने प्रहरीलाई खबर गरिदिन्थ्यो।
नियन्त्रण गर्नलाई हामीले यो जुवा तासको लागि धेरै गरियो, मैले दुई चार वर्ष अगाडि पनि टोल टोलमा हाम्रो तपाईँहरू यो जुवा तास नखेल्नुहोस् भनेर जस्ट ठगिएन, यसमा सुरक्षै गाउँमा पठाएर बिल्कुलै बन्दै गर्नुपर्छ। यसलाई वडा अध्यक्षले गाउँमा सम्झाउनु पर्यो, टोल समितिको अध्यक्ष छ अहिले, टोल समिति बनाइदिएको छ, त्यसलाई सम्झाउनु पर्यो, त्यहाँदेखि भएन भने पराटी नै छोड्नु पर्यो, कारवाही नै चाहियो।
त्यो त अब आफैले हामीले गर्दैनौँ भनेर आफै सुर्दिएर त कसैले त्यो गर्ने थिएन, अब स्थानीय निकाय अथवा कोही सुरक्षाकर्मी अथवा कसैले त्यो नियन्त्रण गर्न सकिन्न, त्यो भएर पुलिस प्रहरी हो जताबाट हुन्छ अब सुरक्षाले त्यसलाई हल्का अब नियन्त्रण नै गर्नुपर्ने अवस्था आउँछ कि, कारवाही नै हुनुपर्छ।
हामीसँग विदेश र खेल खबर बाँकी नै छन्, अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो र राष्ट्रिय खबर प्रस्तुत गर्यौँ, अब बाँकी खबर। सफा सहर सबैको रहर भन्ने नारासहित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 2 सरसफाई गरिएको छ। वडा नम्बर 2 अध्यक्ष सुनिल सिंह हमालको संयोजकतामा सरसफाई गरिएको उपमहानगरपालिकाले जनाएको छ। सरसफाई कार्यक्रममा स्थानीय बासिन्दा, उपमहानगरपालिकाका कर्मचारी तथा सरसफाई अभियन्ताको सहभागिता रहेको थियो। सफाई कार्यक्रममा उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले झाडु लगाएर उद्घाटन गर्नुभएको थियो। यस्तै सरसफाई गर्दा हुने फाइदाबारे जनचेतना फैलाउने सन्देशसहितका विभिन्न कार्यक्रम गरिएको जनाइएको छ।
जाजरकोटको खलङ्गादेखि पाँचकाटियासम्मको सडक स्तर उन्नतिका लागि ग्राभेल गर्ने क्रममा सालका रुखहरू काटिएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्। खलङ्गा जुम्ला सडक खण्डको रिसाङ क्षेत्रमा सडक निर्माणकर्ताले सालका रुखहरू जथाभावी काटेको र यसबारे जिल्ला वन कार्यालयमा जानकारी गराउँदा पनि कुनै चासो नदेखाएको लामापाखा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष वृख बहादुर कार्कीले बताउनुभयो। कसैलाई सुकेका काठ काट्दा पनि वन मुद्दा लाग्ने तर कसैलाई भने धेरै रुख काटिँदा पनि कारवाही नहुनु रहस्यमय रहेको स्थानीयको आरोप छ। सडक स्तर उन्नतिका क्रममा साना मात्र नभई ठुल्ठुला सालका रुखहरू पनि काटिएको स्थानीयले बताएका छन्। वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी जथाभावी रुख काटिँदा भविष्यमा पहिरो मात्र होइन सदरमुकाम खलङ्गाका लागि पानीको मूल सुक्ने खतरा समेत रहेको अध्यक्ष कार्कीले बताउनु भयो। यता सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख इन्जिनियर आशिष थापा मगरले सानो योजनामा वातावरणीय प्रभाव मूल्याङ्कनको जरुरी नपर्ने जिकिर गर्नुभयो। उहाँले सडक निर्माण भन्दा पनि सडक चौडा गर्ने काम भएकाले धेरै रुखहरूको क्षति नभएको स्पष्ट पार्नु भएको छ। यस्तै जिल्ला वन अधिकृत पवन पटेलले सडक निर्माताले गल्ती गरेर रुखहरू काटेको पाएमा कारवाहीको प्रक्रिया अघि बढाइने बताउनु भएको छ।
कोहलपुर नगरपालिकामा एक दिने सुशासन तथा सदाचार प्रवर्धन विषय अभिमुखीकरण सम्पन्न गरिएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलको सहयोग तथा वास केन्द्रीय कार्यालयको आयोजनामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो। नेपालमा राष्ट्रिय सदाचार निर्माण परियोजनाको इच वन टिच वन कार्यक्रम अन्तर्गत क्याम्पस तथा विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थी तथा विभिन्न विद्यालयका अध्यापन गराइरहेका शिक्षकहरूको उपस्थित रहेको थियो।
बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले सबैले सामाजिक सद्भावपूर्ण तरिकाले चाडपर्व मनाउनु पर्ने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ बाँकेले अठवारी, दशैं, मुहरम, तिहार, छठ पर्वको अवसरमा नेपालगंजमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले चाडपर्व शान्ति र सुव्यवस्था कायम हुनेमा चाडपर्वमा शान्ति र सुव्यवस्था कायम हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो। पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारूको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कंग्रेस बाँकेका सभापति किरण कोइराला, नेकपा एमालेका अध्यक्ष अशोक कोइराला, नेकपा माओवादी केन्द्र बाँकेका संयोजक आइपी खरेल लगायतको उपस्थिति रहेको थियो।
भेरी खबरमा लागौँ। एउटा विदेशको खबरतिर, इरानले मध्यम दूरीको मिसाइल परीक्षण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मङ्गलबार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने क्रममा इरान दुष्ट देश रहेको बताएको प्रतिक्रिया स्वरूप इरानले मध्यम दूरीको मिसाइल सफल परीक्षण गरेको हो। 2000 किलोमिटर परसम्म मार हान्न सक्ने मिसाइलको परीक्षण राष्ट्रिय टेलिभिजनबाट देखाएको थियो, तर परीक्षण कहाँबाट गरिएको हो भन्ने खुलाइएको थिएन। अमेरिकी राष्ट्रपतिले गत मङ्गलबार महासभालाई सम्बोधन गर्ने क्रममा इरानलाई दुष्ट शासनको सत्ताको रूपमा चित्रण गर्नुभएको थियो। परमाणु कार्यक्रम र अमेरिका तथा इरान बीच सन् 2015 भएको सम्झौताको विषयलाई लिएर ट्रम्पले यस्तो प्रतिक्रिया दिनुभएको थियो। ट्रम्पले परमाणु सम्झौता अमेरिकाका लागि लाजको विषय रहेको पनि बताउनु भएको छ। त्यसको जवाबमा महासभामा बुधबार सम्बोधन गर्नुभएका इरानी राष्ट्रपति हसन रुहानीले ट्रम्पलाई अन्तर्राष्ट्रिय राजनीतिमा दुष्ट नवप्रवेशीको रूपमा रहेको संज्ञा दिनुभएको छ।
भेरी खबरमा अब लागौँ खेल खबरतिर। विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो अभ्यास खेलमा समेत जित निकालेको छ। नियमित कप्तान पारस खड्का बिनै मैदान उत्रिएको नेपालले चेन्नईको तमिलनाडु ए टोलीलाई 147 रनको फराकिलो अन्तरले पराजित गरेको हो। 312 रनको लक्ष्य पछ्याएको तमिलनाडु 45.3 ओभरमा 164 रनमा समेटियो। नेपालका सन्दीप लामिछानेले 3 तथा करण केसी र सुशील कडेलले समान 2-2 विकेट लिनुभयो। टसजितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 5 विकेट गुमाएर 311 रन बनाएको हो। शरद भेषवाकरको शतकीय पारीको मद्दतमा नेपालले उच्च योगफल तयार पारेको हो। शरदले दोस्रो विकेटका लागि सागर पुनसँग 147 रनको साझेदारी गर्नुभएको थियो। ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदानमा उत्रिएको नेपालका लागि सागर पुनले 77 र दिपेन्द्र सिंह ऐरीले 73 रनको योगदान दिनुभयो। विश्व क्रिकेट लिग अन्तर्गत हङकङ विरुद्धको खेलको तयारीका लागि भारत भ्रमणमा रहेको नेपालले यसअघि 2 अभ्यास खेलमा फराकिलो अन्तरको जित निकालेको थियो।
खेलकै अर्को प्रसङ्गमा, बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा यो सिजनमा विजय यात्रा कायम गरेको छ। लिग अन्तर्गत गैराती भएको खेलमा बार्सिलोनाले गिरोनालाई उसकै मैदानमा 3-0 गोल अन्तरले हराएको हो। बार्सिलोनाले यो लगातार 6 जित रहेको छ। जितपछि शीर्ष स्थानको बार्सिलोना 4 खेलबाट 18 अङ्क छ भने सम्मान खेलबाट 11 अङ्क जोडेको रियल मड्रिड 4 स्थानमा उक्लिएको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
हुम्लाको चङ्खेलीमा माटोको ढिस्कोले पुरिएर दुईजनाको ज्यान गयो। बाँकेका ग्रामीण क्षेत्रमा दशैंको चहल पहल बढ्यो।
प्रदेश नम्बर 2 भएको स्थानीय तहको निर्वाचनमा कङ्ग्रेसको अग्रता कायमै। दोस्रो स्थानको लागि 3 दल बीच नै प्रतिस्पर्धा।
स्थानीय तहका कर्मचारी र शिक्षाका निकायबाट खटिएका कर्मचारी बीच समन्वय नहुँदा शिक्षा सेवाका काम प्रभावित।
र नेपाली राष्ट्रिय टोली तेस्रो अभ्यास खेलमा पनि विजयी। तमिलनाडु 147 रनले पराजित। हवस् त, अहिलेलाई बिहानको भेरी खबरको समय यहीँ सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसहित राजेन्द्र साई र मधुबन विषय बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।